नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 2 दिने नेपाल भ्रमण, दुई देशबीच भएका सम्झौता र सम्झौता कार्यान्वयनका विषयमा छलफल गर्दैछौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको 2 दिने राजकीय भ्रमण गरेर हिजो स्वदेश फर्किनु भएको छ। धनुषाको जनकपुरबाट नेपाल भ्रमणको थालनी गर्नुभएका मोदीले काठमाडौँको पशुपतिनाथ मन्दिर र मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा आजा गर्नुभएको छ। विगत वर्षभन्दा यसपटक विभिन्न तीर्थयात्रा गरेर तीर्थाटन कूटनीतिका रूपमा नेपालको भ्रमण गर्नुभएका मोदीले नेपालसँग विभिन्न 5 बुँदे सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। सम्झौतामा अरूण तेस्रो जलविद्युत आयोजनाको उद्घाटन, भक्तपुरको क्यान्सर अस्पताललाई भावा ट्रोमा रेडियो थेरापी मेसिन जडान, पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको डीपीआर बनाउने र कृषि क्षेत्रको विकासका लागि दुई देशबीच साझेदारी गर्ने विषयमा सम्झौता भएका छन्। यस क्रममा मोदीले विभिन्न आर्थिक सहयोगको घोषणा पनि गर्नुभएको छ। 3 वर्ष अघि संविधान संशोधन गर्न नमानेको भन्दै नेपालमाथि नाकाबन्दी लगाएका मोदीले अहिले त्यो गल्ती महसुस गर्दै नेपाल भ्रमण गरेर कोर्स करेक्सन गर्नुभएको छ भने दुई देशबीचको सम्बन्धलाई पुनर्ताजकी गरेको विज्ञहरूको भनाइ छ। मोदीको नेपाल भ्रमण र भ्रमणका क्रममा भएका विभिन्न सम्झौताको कार्यान्वयनका विषयमा आज हामी परराष्ट्रविद लोकराज बरालसँग कुराकानी गर्दैछौं। यहाँलाई बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद छ।
पहिलो कुरा त अब अहिले मोदीको भ्रमण भयो, तपाईँले कसरी हेरिरहनु भएको छ मोदीको यो भ्रमणलाई?
अब मैले आज उहाँ के अरे तपाईँले भनौँ न अहिलेसम्मको हेर्दाखेरि मुख्य कुरा चाहिँ उहाँले के बोल्नुभयो र हिजो बेलुका हाम्रो प्रधानमन्त्रीसँग उहाँको जुन पत्रकार सम्मेलनमा जुन कुरा घोषणा भयो, अब विज्ञप्ति त निक्लिया छैन होला, संयुक्त विज्ञप्ति त्यो निक्लेपछि त्यही कुरालाई समावेश सायद गरिन्छन् होला। अब हेर्दाखेरि अन्धभोल चाहिँ एउटा चाहिँ उहाँको पहिलो नम्बरमा चाहिँ सद्भावना यात्रा हो, तीर्थ गर्नलाई आएको भन्नुभएको छ। त्यो तीर्थको तीर्थ डिप्लोमेसी तिम्रो तीर्थ कूटनीति पनि यसलाई भन्दा हुन्छ, किनभने उहाँले अब जनकपुरमा गर्नुभयो। अब 1,60 करोड रुपियाँ नेपाली चाहिँ जनकपुर र त्यो वरिपरिका क्षेत्रलाई, विकास क्षेत्रलाई काम गर्नलाई उहाँले दिनुभएको छ। त्यो एउटा त्यो स्वागत योग्य कुरा छ। सबभन्दा ठुलो त्यो दिने लिने भन्दा पनि उहाँको मेन चाहना चाहिँ उद्देश्य चाहिँ सद्भावना बढाउने, समझदारी बढाउने, विश्वास बढाउने, नेपालसँग के जे जस्तो केही तिता मिसा कुराहरू भएको भए पनि त्यसलाई बिर्सेर अब अगाडि बढ्ने भन्ने कुरामा उहाँको ध्यान गएको हो। त्यही कूटनीतिले अहिले नै छिमेकीहरूसँग सम्बन्ध सपार्ने कूटनीतिले गर्दा उहाँ आउनुभएको छ र धर्मको नाम एउटा उहाँले बनाउनु भयो। त्यो 3-4 धर्म थलमा पनि जानुभयो, त्यो ठिकै छ। तर के भनेदेखि त्यो चाहिँ मुख्य उद्देश्य चाहिँ सद्भावना, विश्वास, आपसी विश्वास बढाउनको लागि हो।
तपाईँले भने जस्तो यो जुन तीर्थस्थल आएर किसिमको तीर्थाटन कूटनीति जस्तै देखिन्छ, अलिकति नाकाबन्दीका कारण धेरै नेपालीलाई यो मोदीको भ्रमणलाई कतिपयले विरोधका रूपमा लिए, कतिपयले त्यो गल्ती सच्याउनका लागि मोदी आएका हुन् भने, कतिपयले चाहिँ होइन मोदीले यो अनिवार्य ठानेर भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध सुधारका लागि आएका हुन् भन्ने छ। यो नाकाबन्दीको कुरा उनले यो भ्रमणका क्रममा उल्लेख गरेन अथवा उच्चारण पनि गर्न चाहेनन्, किन यो उनलाई अझै पनि गल्ती हो भन्ने लागेको छैन?
त्यस्तो कुरा के भने अब नाकाबन्दीको कुराहरू एकपालि अब के विभिन्न कारणले गर्दा नेपालकै आन्तरिक राजनीतिले गर्दा त्यो तानिएको थियो। अब पछाडि उनीहरूले पनि सायद घुमौरो पाराले महसुस गरे कि अब बढी अब यो तन्काएर हुँदैन, यसमा भारत विरोधी भावना पनि धेरै बढेर गयो, अरू अरू देशको प्रभाव क्षेत्र जस्तो पनि हुँदै जान्छ बिस्तारी भने इन्डिया गभर्मेन्टले त्यो कुरा महसुस गरेर त्यसलाई सच्याउने बाटोमा लाग्यो। त्यसरी मधेसी आन्दोलन पनि मधेसी नेताले पनि सायद महसुस गरे अब यो त्यो बाटोमा लागेर हुँदैन भन्ने भयो र भारत सरकारको पनि त्यही धारणा बन्यो होला। त्यसले गर्दाखेरि त्यो कुरा त पहिलेको कुरा भयो, पूर्वको कुरा भयो, होइन? अब सधैँभरि त्यही कुरा कोट्याएर
हामीलाई यसो गराएको थियो र उसो गराएको थियो भनेर कुटनीति चल्दैन. दुई मुलुकको सम्बन्ध अथवा अन्तर्राष्ट्रिय राजनीति यसरी चल्दैन. अडिएको अडिएबाट रिजिट भएर हामी यस्तो उस्तो भनेर आक्रोशित भएर भावावेगमा आएर मात्रै परराष्ट्र नीति चल्दैन. त्यसले गर्दाखेरि उहाँले चाहिँ अब यहाँ आउनु, यत्रो गर्नु, आफूले म आउँछु नेपाल भन्नु, फेरि यही कुरा एक्सप्रेस गर्नु नै एउटा घुमाउरो किसिमको र जुन आन्दोलनहरू स्थगन भयो सब भयो र अहिले संविधानलाई मानिदिनु नै त्यही नै एउटा स्वीकृति हो नि. पुरानो कुराको मिस्टेक भयो, हामीले बाटो अब अर्को बाटोमा लाग्यौँ, समझदारीको बाटोमा जाउँ अब भन्ने खालको जुन उहाँहरूको भावहरू सबै नीतिले देखाएको छ त्यही नै एउटा आफूलाई सपारेको पुरानो कुरा बिर्सेको जो हो नि.
तर नाकाबन्दी लगाउँदाको क्षण जुन दुःखद थियो र धेरै नागरिकले, नेपाली नागरिकले शास्ति पाए, त्यो त स्वीकार्न सक्नु पर्थ्यो नि त नेपाली भूमिमा आएपछि.
अब स्वीकार्न भने उसले आएर त्यत्रो ठुलो मुलुकले मैले चाहिँ गल्ती गरेँ भन्दै यहाँ आउँछ. यो त हाम्रो कसो भने उयो फेसबुकमा लेख्नेहरू मन परे गाली गरेका छन्, अरुण किन गरेको, फलानु किन गरेको, यो त गरेको, यस्तो यसोले राजनीति चल्छ. दुईटा मुलुकको सम्बन्ध यसरी विकसित हुन्छ कि त भारतसँग हामी अलग्गै छौँ, नेपाल स्वतन्त्र छ, जे पनि गर्न तयार छ भन्नु पऱ्यो. अब उसले आएर चाहिँ भनिरहेछ कि म भनौँ न मुखले नबोले पनि कामले त सबै गरेर देखाइरहेछ. हामीले बाटो भयो, अब नयाँ बाटोमा लाग्नुपर्छ, समझदारी बढाउनुपर्छ, सहभाग हुनु पऱ्यो, तपाईँहरूको संविधान बनाउनु भयो, तिन तिनवटा चुनाव गर्नुभयो, त्यसको लागि बधाई दिन्छु, सबै भन्नु नै त्यो स्वीकृति हो नि होइन. पहिले संविधानको कुरामा यो कुरा आएको थियो, त्यसमा हाम्रो मधेसीको मुद्दा जोडिएको थियो, हाम्रो पनि कारण छ नि त, उनीहरूमा त त्यसै आएको त होइन, मधेसको मुद्दा पनि जोडिएको थियो. त्यस कारणले यो कुराहरू चाहिँ उसले चाहिँ तिनवटा चुनाव गर्नुभयो, तपाईँहरूलाई बधाई छ, यत्रो ठुलो काम गर्नुभयो, सानो काम होइन, सुनौला अक्षरले लेखिदिनेछ पनि भनेको छ हिजो. त्यो भनेको हुनाले त्यो त स्वतः एक किसिमको स्वीकार रोक्ति नै हो नि.
तर अर्को कुरा यो मोदी
मैले माफ माग माग्छु, म माग्छु तपाईँहरूसँग भने हिँड्छ त प्रधानमन्त्रीले.
त्यो कुटनीतिक रूपमा त्यो सही अलिक शोभनीय हुँदैन,
भइरहेको त्यो होल कोर्स करेक्सनकै बाटोमा लागेको देखिन्छ, अहिले बाटो सपार्ने बाटोमा लागेको देखिन्छ.
मोदीको भ्रमणमा धेरैले अपेक्षा गरेको संविधान संशोधनका विषयमा उनले मुद्दा उठाउँछन् अर्थात् यो कुरा पनि सच्य हो भन्न सक्छन् भन्ने थियो, तर मोदीले भन्नु भएन किन?
अब भन्नु भएन किनभने त्यो कुरा अब यिनीहरूलाई सेन्सिटिभ हो, नेपालीहरूले त्यसलाई हाम्रो यो आन्तरिक मामला हो भनेर त्यही 15 सालदेखि त्यही कुरामा यहाँ आक्रोशित भएको, भारत विरोधी भावना बढेको हुनाले त्यो कुरा अब सकियो, अब तपाईँहरू अगाडि बढ्नुहोस्, अब भने एक किसिमले संविधानको संविधानलाई स्वीकारेकै हो त्यो भनेर अब भनिरहने अवस्था छैन. मधेसीहरू पनि पैसिसके, ऊ सरकारमा जान पनि मौका पऱ्यो भने लागिहाल्छन्, अहिलेको ओली सरकारलाई नै उनीहरूले चाहिँ भोट पनि हाले अस्ति, जुन इस्युमा त्यो कुरा उठेको थियो त्यो कुरा त सकियो होइन. हाम्रै आन्तरिक कारण थियो, हाम्रो आन्तरिक कारण पनि अब सबै उहाँहरू चाहिँ सांसद भइसक्नुभयो, चुनावमा भाग लिनुभयो, प्रदेश सरकार बनाइसकेका छ, भरे भोलि कुरा मिल्यो भने भोलि यो माथिको केन्द्रीय सरकारमा पनि उनीहरू जान्छन्, त्यस कारणले यो कुरा सकिएको कुरालाई फेरि उठाइरहने यसलाई फेरि यो घाउलाई कुटाइरहनु त भएन नि.
यो मोदीको भ्रमणपछि कतिपयले उनीलाई राष्ट्रवादी नेता मान्थे, अब लम्पसारवादी भन्न थाले, यो कस्तो टिप्पणी
कसलाई
प्रधानमन्त्री केपी शर्मा
कसले के भन्छ भन्नुभन्दा मैले के भन्छु भन्ने कुरा हो. यहाँ 10 अरबवाला 1000 थोक भन्छन्, त्यो व्यावहारिक म भावादेखि जो भाव पनि कुनैबाट जो व्यावहारिक कुटनीति हो त्यो नभएर मुलुकै चल्दैन. अब सधैँभरि अडान लिन्छु म राष्ट्रवादी हुँ भने उग्र भयो कि त होल नेपाललाई चाहिँ अब भारत पनि चाहिँदैन, चीन पनि चाहिँदैन, केही चाहिँ हामी आफै एक्लै हामी जे पनि गर्न सक्छौँ भने त्यो त निर्णायक हो. भारतसँग सम्बन्धै नभए पनि हुन्छ, हामी एक्लै पनि जे पनि गर्न सक्छौँ यहाँ कि त त्यो खालको कसै अमेरिकाले त गर्न सक्दैन, अमेरिकाको त त्यो आफ्नो सिमाना छन्, उसले अहिले उसले गरेको लागू गर्न सक्दैन कतिवटा कुरा, संसारमा चाहिँ उसले चाहेको कुरा भएको छैन भने अब नेपालले मात्रै त्यो त चाहेर पनि हुँदैन. त्यस त्यो जुन व्यावहारिक अहिले ओलीजीले लिएको छ, ओलीजी हो जुनसुकै जी भए पनि त्यो व्यावहारिकै तातै हो, प्राग्मेटिक एप्रोच भन्छौँ हामी, त्यही नै त्यो अडिएर मै यहाँ मेरो अडान यही हो मात्रै भने सधैँ अडानको कुरा गरेर हुँदैन, लचिलो फ्लेक्सिबिलिटी हुन्छ नि. मोदीले किन त्यो त ठुलो मुलुकले किन त उसो भए नेपालमा यसरी संविधानको कुराहरूमा सबै यसो कुराहरूमा चुनाव भएको कुरामा सबै कुरा किन भन्नु पर्यो त, ऊ त ठुलो मुलुक झन् पावरफुल मुलुक थियो, उसले पनि जसै गरोस् नेपाल भन्दा पनि हुन्थ्यो नि. त्यसरी हुँदो रहन्छ नि त, एकअर्कामा सद्भावना, एकअर्कामा इन्टर डिपेन्डेन्ट भन्छ, एक आश्रित छौँ, एकअर्कामा आश्रित छौँ हामी. हामी त झन् 100% 90% आश्रित छौँ हामी, भारतसँगै 80% आश्रित छौँ, आर्थिकले सामाजिकले राजनीतिक सबै किसिमले. त्यो भएको हुनाले इन्टर डिपेन्डेन्ट रिलेसन, एकअर्कामा आश्रित सम्बन्ध भएको हुनाले यो अहिले व्यवहारिक बाटो लिएको हो दुवै पक्षबाट, त्यो मेरो लागि त यो यस्तै सकारात्मक हो। यो
भनेको ओलीको कूटनीतिक सफलतालाई पनि मान्न पर्छ,
कूटनीतिक सफलता ओलीको भयो, इन्डियाले गर्यो, ओलीजीले उहाँले पनि खोजेको त्यही थियो, भोलिको स्थायित्वको लागि उहाँको किन गभर्मेन्टलाई पनि स्थायित्व चाहिएको छ, अनि अर्को कुरा अब विकासको लागि, भोलि भारतले चाहिँ अडचन हालिदियो जहिले पनि जेसुकै होस् भनेर चाहिँ नेपाल गरिदियो भने त हामीलाई त पनि हामीलाई पनि धेरै गाह्रो हुन्छ नि त, आन्तरिक रूपले पनि गाह्रो हुन्छ, आर्थिक रूपले पनि गाह्रो हुन्छ, सामाजिक रूपले पनि सामाजिक सद्भाव विथलिन्छ, धेरै किसिमले सोच्नुपर्छ नि त। त्यसैले गर्दाखेरि व्यावहारिक यो दृष्टिकोण, अब यहाँ कतिलाई मन पर्दैन, कसैले एकदम उग्र राष्ट्रवादको कुरा गर्छन्, कसैले देश बेच्यो भन्छन्, कसैले लम्पसारवाद भनिदिन्छन्, लम्पसारवाद को लम्पसारवाद भएन को भयो भन्ने पनि गाह्रो छ, जसले जसलाई पनि त भनिदिएको छ। मैले ओलीजीको मैले डिफेन्ड गरेको अथवा होइन कि जो भए पनि त्यो त्यही गर्नुपर्छ भने
भनेको यसलाई समय अनुसार अलिकति सम्बन्धलाई नयाँ रिफ्रेस बनाउन पनि यो आवश्यक थियो र अलिक चाँडै गरियो,
आवश्यक थियो। अब सधैँभरि बिटाने एउटा फेरि दुईटा छिमेकी भएपछि यति घनिष्ठ यति सम्बन्ध हजार ठाउँमा गाँसिएको सम्बन्ध छ, त्यसले गर्दाखेरि बेला बेलामा कहिले उतार चढाव भइरहन्छ, समुद्रको छाल जस्तो कहिले तल कहिले माथि भइरहन्छ, अब त्यो भयो भन्दैमा सबै कुरा चाहिँ त्यो खालि आफै उफ्रेर आक्रोशित भएर उफ्रेर इमोसनमा भावबेगमा आएर लेखेर बोलेर त हुँदैन नि।
तर एउटा कुरा, मोदीको भ्रमणपछि कतिपय माओवादी नेताहरूले मोदीले अब अरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुन्न र त्यो बाणी छोड्नुपर्छ भनेर माओवादी नेता नारायणकान्ति श्रेष्ठले भन्नुभएको छ, यो पनि त सत्यता होला नि? पहिला त आन्तरिक
श्रेष्ठले के भन्छ, उहाँले त सधैँभरि त्यसरी नै भन्नुहुन्छ, सब कसैले पनि त्यो तपाईँ हस्तक्षेप गरोस् भने त कसले भन्छ र, हामीले आफैले आफूलाई चाहेको बेलामा हस्तक्षेप गर्दा आऊ पनि भन्छौँ, आन्दोलन गर्नु पर्यो, सफल गर्नु पर्यो, बाह्र बुँदै गर्नु पर्यो, 46 सालको आन्दोलन गर्नु पर्यो, 7 सालमा गर्नु पर्यो, फलानु सालमा गर्नु पर्यो भने बोलाउँछौँ। अरू बेला चाहिँ अब अझै गर्दाखेरि उनीहरूले पनि बढी फेरि सानसानो कुरामा पनि यहाँ आएर चाहिँ यसो गर उसो गर भन्ने त्यो कुरा त गर्नै हुँदैन, भारतले पनि नारायण काजीको कुनै काजीले पनि त्यो कुरा हामीले भन्ने हुँदैन, हस्तक्षेप गर्न आऊ हामीलाई यसो गर भन्ने कुरा छ। अब हामी कहिलेकाहीँ आफै बाटो लिस्नु लगाइदिन्छौँ, हाम्रै नेताहरू चाहिँ बढी महत्त्व दिन्छौँ, बढी उसलाई चाहिँ उ गर्छौँ यहाँका भनौँ न, त्यस कारणले आफैले आफ्नो घर आफूले राम्रो सम्हाल्नुपर्छ, अनि ठिक्कसँग नीतिहरू चलाउनुपर्छ, लागू गर्नुपर्छ, व्यवहार त्यसै अनुसारले गर्नुपर्छ, समर्पण गर्ने होइन, मतलब भारत विरोधी हुने पनि होइन, भारतमा गएर परस्त भएर सबै कुरा भारतले हामीलाई चाहिँ सबै भनिदियोस् सल्लाह दियोस् भन्ने धारणा पनि बनाउने होइन कि, आफ्नो घर हामीले बनाउने हो, चाहिएको बेला हामीलाई सहयोग माग्ने कुरा हो, आर्थिक सहयोग अरू किसिम सद्भावनाहरू अरू आन्तरिक कुराहरूमा भारतले पनि चासो राख्ने कुरा होइन, यो कसैले पनि यसलाई स्वीकार्ने कुरा त होइन नि।
तर सहयोगको घोषणा त मोदीले गर्नुहुन्छ, त्यसलाई पुरा गरिदिनुहुन्न, बाचा पुरा गर्नु भन्ने गुनासो पनि छ,
त्यो अब गुनासो छ त्यस्तो कुराहरूमा दुई, अब यो कुरा धेरै ठाउँमा उठिसकेको छ, हिजो पनि उठाएको छ, जहिले पनि उठाएको छ, होइन पुरा गर्ने अब पुरा त गर्नुपर्छ, तर उनीहरूले भनेको छ नि कतिवटा हिजै पनि जनकपुरको कुरामा अब दुईवटा सरकारले गर्न कति बेलासम्म यो के गर्ने, कुन कुन एरियामा हात हाल्ने, कसरी विकास गर्ने भन्ने कुरा चाहिँ दुईटै पक्षको हुन्छ, हाम्रो कारणले पनि त्यो प्रोजेक्टहरू लागू नभएका छन्, उनीहरूको दुईटैको कारणले पनि भएका छन् होइन, हामीले पनि सही गरेका छौँ, वास्तव गरेर पछि लागेनौँ, सबभन्दा ठुलो उनीहरूले पनि त्यो किन भएन, जस्तो भुलाकी राजमार्ग 10-12 वर्ष कम्प्लिट भएको छैन, त्यस्तै अरू अरू प्रोजेक्टहरू छन् कतिवटा कम्प्लिट भएका छैनन् हात हाल, अब अहिले अरू मुलुकले पनि त्यही गर्न लागिसके, हात हाले हुन्छ त्यही अनुसारले फास्ट ट्र्याकमा काम भएको छैन, त्यो कुराहरू चाहिँ उठाइरहनुपर्छ, यस्तै भिजिटहरू हुँदाखेरि भेट हुँदाखेरि यस त्यो कुरा उठाउन हाइएस्ट लेभलमा उठाउन पाइन्छ, जस्तो अहिले पनि अब यो कुरा सबै हेर्ने भनिहाल्छ, सिमानाको कुरा, बोर्डरको कुरा, बाढ पीडितको कुरा, त्यो डुबानको कुराहरू सबै उठाउने भनेको छ, यो आजदेखि भने 20 वर्षदेखि उठिरहेछ, किन लागू हुँदैन त, अब त्यो त किन लागू हुँदैन, त्यो त के भने यो कुरा चाहिँ हामीले चाहिँ किन लागू हुँदैन भनेर उठाउनुपर्छ, त्यो त उठाइरहनुपर्छ, त्यो ठिकै कुरा हो, यसो कुरा छ,
यो उठाउने कुराहरू त छँदैछ, यो 20 वर्षले तपाईँले भनेको उठ्छ पनि, समाधान चाहिँ किन हुँदैन, भारतीय पक्ष चाहँदैन कि हामी नेपालीहरू पटक पटक झकझक गर्न सक्दैन, भारतलाई सहमत गर्न सक्दैन,
एउटा कुरा चाहिँ हामी पनि उस्तै छौँ, जस्तो महाकाली सन्धि गऱ्यौँ 22 वर्ष सन् 1926 भइसक्यो होइन, 22 वर्ष भयो, अब महाकाली चेप्टो गरियो, अब यो यताउति गरियो, ओलीजीहरू सबैले समर्थन गरेको, दुई तिहाईले पास गरेको, त्यति बेलाको पार्लियामेन्टले दुई तिहाईले पास गरेको, सब गरेको किन भएर, अब भारतको पनि दोष छ त्यसमा। अब उसले नेपालीहरूको पनि विभाजन भयो यहाँ मनस्थिति गर्न त गर्यो, अनि यहाँ अलिअलि क्रिटिसिजम भएपछि ती नेताहरू पछि पछि पर्ने, त्यो क्रिटिसिजमलाई फेस गर्ने, विश्वास दिलाउने नेता भएपछि त नेतृत्व गर्नु पर्यो नि त। जतिसुकै आलोचना भए पनि त्यसले त आफ्नो कुराहरू त भन्न सक्नु पर्यो नि। यहाँ चाहिँ के भने अलिकति आलोचना भएर हल्ला भएपछि ती पनि ठक्क रोकिने हाम्रा हाम्रा नेता पनि, र भारतले पनि आफ्नो चासोले बढी राखेन। हामी दुइटैको देशमा दोष छ वास्तवमा।
सोच्याउन के गर्नु पर्यो? अब मोदीको भ्रमण जुन
प्रोजेक्टहरूलाई लागू गर्ने भने लागू गर्नु पर्यो, होइन भने छोडिदिनु पर्यो। अब अरू के भयो यो कुरा त जस्तो हिजो पनि मोदीलाई पनि रिफ्लेक्सन भइरहेको छ कि तपाईँले भनिदिनुहुन्छ उठेको छैन भारतीय प्रोजेक्टहरू अहिलेसम्म परियोजनाहरू चाहे टाइममा सकिँदैनन्, यसो डिले भइरहेछन्, ढिलो भइरहेछन् भनेर यो कुराहरू उठिरहेका छन्, उठाइरहनु पर्छ। हिजो पनि अस्ति पनि उठाइया छ, त्यो त्यस्तै नै हो। अब के अहिले होइन अब चाँडै चाँडै गर्ने भनेर चाहिँ यो तिन चार महिना सेप्टेम्बरसम्ममा चाहिँ धेरै कुराहरू चाहिँ आज उठाएको कुराहरू चाहिँ किन भएन भनेर गर्ने भनेको छ। हेरौँ अब कसरी हुन्छ।
अब यो मोदीको भ्रमण यसरी सधैँ सधैँ हुँदैन, यस्तो बेलामा त अलिक नेपालले आफ्नो एजेन्डाहरू स्पष्टसँग राख्नुपर्ने हो नि। त्यसमा पनि नेपाल चुकेको
स्पष्टसँग अब राखेको हुन्छ, राखेन भने पनि मिल्दैन। तिनी छ्याला बेला एजेन्डा सबैलाई थाहा भइसकेको छ, हामी तपाईँ हामी सबैलाई पेपरमा आइसकेको छ। तिनी हुने यिनी कुरा मुख्य त अरू के चाहिँ हुन सक्छन् र मुखेर सुरक्षाको कस्तो खालको हुने हो त्यो त अब त्यो छैन। अरू त्यो भएर व्यापारको कुरा छ, हाम्रो पारवानको कुरा छ, डुबानको कुरा छ, सिमानाको कुरा छ, प्रोजेक्टहरू कम्प्लिट हुलाकी राजमार्ग चाहिँ नसकिएका कुराहरू छन्, यी त सब उठिरहेका छन्। अहिले नउठेका होइनन्,
तर कारण हुँदा अब फितलो हुन्छ, कारण हुँदैन
फितलो। अब दुइटै भयो, इन्डियनले पनि त्यसमा इन्डियनको पनि हात धेरै गल्ती छ, किनभने उसले चाहिँ ठेकदारहरू चाहिँ सस्ता ठेकदारहरूलाई तल बिचमा के गर्न सक्दैन, भाग्छन्। अर्को कुरा हामीले पनि जग्गा सग्गाहरू अधिकरण गर्नुपर्छ, बाटोघाटोलाई सबैलाई, त्यो हामीले गर्न सक्दैनौँ। मुआब्जा दिनुपर्ने हुन्छ, जग्गा अधिकरण गर्नुपर्ने हुन्छ, त्यो टाइममा हुँदैन। धेरै कारण छ, दुइटैतिर्फको त्यसमा राम्रो अध्ययन गरेर त्यसमा हेरेर अनि किन यो कसरी चाँडो गर्ने भन्नेमा लाग्नुपर्छ।
हाम्रो कुटनीतिले के गर्नुपर्छ? नेपालतर्फ कुटनीति अलिकति चनाख हुनु जरुरी छ, पहिला जस्तो ढिला सुस्ती हरेक काम
अब चनाख सधैँ चनाखै हुनुपर्छ। कुटनीति भनेको चनाखो भनेको कुनै विषय छ भने त्यसलाई के कारणले भएको छ त्यसको गहन अध्ययन हुनु पर्यो, त्यसका कारण के हुन्, त्यसलाई कसरी चाहिँ मिलाउन सकिन्छ, ती त्यस्ता समस्या छन् भने कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरा चाहिँ जहिले पनि चनाखै भएर गर्नुपर्छ, त्यो त स्वाभाविक कुरा हो।
अब अलिकति नेपालले अरूभन्दा तत्परता देखाउनु पर्ने, यस्ता कुरामा निरन्तर फलोअप गर्नुपर्ने, भारतलाई झकझकाइरहनु पर्ने गर्नुपर्ने हो कि यो बाहेक
होइन? गर्न त अब गरेको हुन्छ, अब त्यो उनीहरूको पनि भारतको पनि दोष छ, उनीहरूले पनि जग्गा जग्गा त्यही कुरा हुन्छ भन्छन्। त्यो तल्लो स्तरमा गएर लागु हुँदैन, माथिल्लो स्तरमा राजनीतिक माथिल्लो स्तरमा सबै ठिक हुन्छ, तर तल गएपछि त्यो कुरा तलसम्म त्यो नीति निर्माणमा लाग्नुपर्ने फिल्डमा हुनुपर्छ नि, मुख्य त फिल्ड हो। डुबानको कुरा किन भएन, कसरी पानी निकास गरिदिने, त्यहाँको जनतालाई डिमान्ड पर्यो भन्नुभयो, हामीले भन्दैछौँ। अब त्यो कुराहरू आज होइन, गिरिजाबाबु जाँदाखेरि म पनि सँगै गएको थिएँ इन्डिया, करिब 18 वर्ष पहिलेको कुरा हो, त्यति बेलाको पनि संयुक्त विकृतिमा यो डुबानको कुरा परेछ, यो लक्ष्मणपुर बाँध फलानु यस्तो यस्तो भन्ने। अब अहिलेसम्म लागु भएको छैन, त्यस कारणले किन भएन, अब उनीहरूको पनि समस्या होला, उनीहरूको जनताहरू त्यहाँ छन् होइन, त अब बिहार हो युपी हो यस्तो भन्छ नि त, त्यहाँ मुख्य कुरा त्यही नै दुईवटा हुन्। अहिले उत्तराखण्डको अलिकति महाकालीमा परेको छ, त्यो त महाकालीमा डिमान्डको त्यत्रो छैन, अलिकति मात्रै हो, तर मुख्य कुरा बिहार युपीको कुरा छ। यो भएको हुनाले अब त्यहाँको लोकल स्थानीयको कुरा पनि छ, हामीलाई समस्या पऱ्यो भने उनीहरूको पनि कम्प्लेन छ। जस्तो पानी समस्या, उनीहरूलाई अब इरिगेसनको कुराहरू, सिँचाइको कुरा, उनीहरूलाई पानी चाहिएको छ। अब धेरै कुरा छन् क्या, यो यति गाँसिएको छ, अनि कसरी मिलाउने भन्ने कुरा नि, त्यो चाहिँ अब एकमा गरे, अब उनीहरूले भनिदियो, त्यो लागू भएन। अब अहिले चाहिँ ठाउँ बेला बेलामा कुरा उठिरहेको छ, हेरौँ कसरी काम हुन्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण, दुई देशबीच भएका सम्झौता र कार्यान्वयनका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ परराष्ट्रविद लोकराज भराल, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
विश्रामपछि तपाईलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण, दुई देशबीच भएका सम्झौता र कार्यान्वयनका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण, भ्रमणले दुई देशबीचको सम्बन्धमा ल्याएको सुधारका विषयमा छलफल गर्यौं। अब हामी दुई देशबीच भएका विगत र अहिलेका सहमति कार्यान्वयनका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ परराष्ट्रविद लोकराज बराल, तपाईँलाई बद्दित नेपालमा फेरि स्वागत छ।
हस् धन्यवाद।
अब अहिले यो जुन मोदीजीको भ्रमण भयो, मोदीको भ्रमण लगतै विभिन्न टिका टिप्पणी उठिरहेका छन्। पहिलो कुरा, मोदीले यसरी हतार हतार नेपाल आएर अर्थात केपी शर्मा ओली भारत गएको एक महिनामा नेपाल फर्केर आफ्नो गिर्दो लोकप्रियतालाई फेरि समाउन खोज्नु भएको हो कि नेपाली सामु आफ्नो त्यो नाकाबन्दीको एउटा गल्तीलाई कोर्स करेक्सन गर्न जानुभयो?
एउटा चाहिँ उनीहरूलाई रियलाइजेसन भयो कि अब छिमेकीहरूसँग सम्बन्ध सुधार्नुपर्छ भन्ने पनि भयो। जस्तो चिनसँग पनि अहिले सम्बन्ध त्यस्तै भइरहेछ, चिनसँग पनि सम्बन्ध सुधार्ने, चिनले पनि अब भारत नभई नहुने भने जस्तो परेको छ, किनभने उसको धेरै ठुलो भूमिका हुन्छ आर्थिक रूपले। अब चिनपछि भारतै एउटा त्यो क्षेत्रीय स्तरमा चाहिँ ठुलो मुलुक र विकास गर्दै जाने, आर्थिक रूपले समृद्धि हुने, त्यत्रो न्युक्लियर पावर, त्यत्रो संख्या भएको मुलुकलाई उसको मार्केट, चिनको मार्केट त्यो चीनले पनि छोड्दैन, भारतले कुनै स्वार्थ धेरै ठुलो स्वार्थ छ, चीनलाई पनि ठिकै ठाउँ राख्नुपर्छ भन्ने, यो त्यसै कारणले त्यतातिर पनि बढिरहेको छ। छिमेकी भन्नाले चिनसँग पनि सिमाना जोडिया छ। अब नेपाल त अब नेपाल भारतको सम्बन्ध त धेरै हजार किसिमले गाँसिएको छ। त्यस्तो मुलुकलाई अब हामीले किन बेकारमा गर्ने हो? अर्को चिनको कुरा पनि छ, विदेशीहरूको त्यहाँ प्रभाव क्षेत्र होला भन्ने, त्यो पनि एउटा कारणले हो। धेरै ठुलो भारत विरोधी भावना भयो भने अरूहरूले मौका पाउँछन्, त्यसलाई चाहिँ हामीले झार्नुपर्छ, न्यूनतम स्तरमा राख्नुपर्छ भनेर पनि त्यो पनि एउटा महसुस भएको। अर्को कुरा चाहिँ मोदीजीको हुनसक्छ कि अब अहिले चुनाव सुनाव पनि हुन लागेको छ, यिनी अब भोलि नै आजै चुनाव भइरहेछ, हिजोसम्म क्याम्पेन थियो, उहाँ अस्ति क्याम्पेन नै हुनुहुन्थ्यो, हिजो त आएको, अब अहिले त्यो पनि कारणले चाहिँ अब हिन्दू यत्रो हिन्दू राष्ट्रलाई पनि यसले ऊ गरेर वास्ता गरेन, नेपाललाई पनि गुमायो भन्ने जुन एउटा चार थियो, अब बिस्तारै त्यो होइन, नेपालसँग हाम्रो यता छ, त्यो पनि उहाँको रणनीतिक हुनसक्छ, त्यो त अब राजनीतिज्ञले अरू किसिमको पनि हुनसक्छ। र मुख्य कुरा चाहिँ यहाँ चाहिँ अरू विदेशीहरूको प्रभाव क्षेत्र बढी होला कि नेपाललाई धकिलिरह्यो भने, नेपाल परपर भयो भने भन्ने नै रणनीति मुख्य हुनसक्छ।
कोर्स करेक्सनमा मोदी केही हदसम्म सफल भयो,
सफल भयो भएन भन्न सकिँदैन, अहिले त्यो बाटोमा छन्।
अब यो सहमति जुन भयो नि, अरू तेस्रो आयोजनाको शिलान्यास भयो अनि सीमाका कुरा, सुरक्षाका कुरा, डुबानका कुरा यो उठे, यो वर्षेनी सहमति सम्झौता त हुन्छन् पक्कै, तर यो कारण गर्न जहिले ढिला जस्तै हुन्छ, अब यसका लागि ठोस के गर्नु पर्ला?
अब होइन, अरुण त भर्खर त उद्घाटन हुँदैछ, सुरु अलिअलि भइरहेछ, सतलजले के इन्डियाको त्यो एउटा कम्पनीले गरिरहेछ, त्यस कारणले अहिले नै यसको बारेमा कमेन्ट गर्नु होइन, अब दुई चार वर्ष हेरौँ। अब धेरै ठाउँमा अरूहरूले गरेको प्रोजेक्ट पनि, जस्तो चाइनिजले पनि कति ठाउँ छोडेर हिँडियो, चाइनिजको पनि हालत अहिले त्यस्तै छ, अहिले भारत जस्तै उसको पनि कुरा आइरहेछ, यही रिङ रोडको कुरामा कहिले त्यस्तै भइरहेछ, उसले एउटा भावना हुन्छ होइन, भूकम्पले गर्दा भन्छ कहिले के भन्छ। अब यस्तो यहाँको हाम्रो पनि कारण छन्, कति कारणले भयो, यहाँको पनि विरोध हुँदिने, कहिले भत्काइदिने, कहिले गएर चाहिँ क्रान्तिकारीहरू भन्नेहरूले चाहिँ ऊ गरिदिने, त्यो पनि कारण छन्। अब यसपालि भर्खर त आज हिजो अब त्यो उहाँहरूले चाहिँ सुरुवात गरेछ, अब 2022 है कतिसम्म त्यो अरुण बन्नुपर्ने कुरा छ, त्यस कारणले अब अलिकति टाइम हेर्नुपर्छ, कसरी कुन कसरी हुन्छ त्यो, कस कुन टाइममा त्यो सकिन्छ त्यसलाई हेर्नुपर्छ, अहिले नै त्यसबारे कमेन्ट गर्नु ठिक छैन।
त्यो बाहेक अरू सहमतिको विषय
होइन, अरू सहमतिमा त अघि भनियो नि त, सहमतिमा चाहिँ सहयोग के अरे त्यो सम्झौता हुन्छ, तर त्यो अनुसारको चाहिँ समयमा चाहिँ कामहरू भएको छैन, त्यसको हाम्रो ठुलो गुनासो छ।
त्यो कार्यदलले बनाउनु पर्ने हो कि नेपालले? अब
त्यो चाहिँ अब एग्रिमेन्ट गर्छ, दुइटै सरकारले तत्परताका साथ दुइटैले चाहिँ कमिटी बनाएर चाहिँ हेरेर गरेर के समस्या समाधान गर्दै लगेर प्रोजेक्टहरू सफल पार्नुपर्ने, जस्तो हामीले बना हाम्रै पनि त हालत त्यही छ नि त, तपाईँले एउटा म झापाको मान्छे हुँ, मेची पुल बनाउनु थालेको नेपाल सरकारले 6-7 वर्ष भयो, एउटा पुल 7 वर्ष लाग्छ, त्यो पनि अलिक कम्प्लिट भइसकेको छैन, अलिकति अझै पनि भाँगिसक्यो। त्यस्तै उहाँ के अरे उहाँ
भेरीमा एउटा पुल मैले अस्ति हेरेँ 12 वर्षमा बल्ल बल्ल भयो। त्यस्तै अस्ति सुनकोसीमा उहाँ तल उहाँ ओखलढुङ्गा उता जानेमा त्यस्तै पुल भएको छ। हाम्रो पनि त काम गराइ त्यस्तै छ नि। त्यसै कारणले दुईटै तर्फको यस्तो हुनु भएन। यति अब अप्ठ्यारो परिरहेको छ, देश विकास चाँडो चाँडो हुनुपर्ने बेलामा यस्ता प्रोजेक्टहरू हुने, पैसा चाहिँ पैसाको कमीले पनि होइन, त्यसै बित्तिकै अड्केर बसेको हुन्छ, त्यो ठिक छैन,
त्यसलाई सुधार्न जरुरी
जरुरी छ।
अब यो ओली सरकारको कूटनीतिक हिसाबमा अलिकति टाठो बाठो हुने लक्षण देखिएको छ, मोदीको भ्रमण लगती चीन जाने कुरा पनि छ, यसले दुई देश बीचको जुन सेतु छ नेपाल, अब यसलाई एउटा सक्षमतातर्फ देश विकासका दुईटै कडीलाई बलियो बनाउनेतर्फ लागे हो कि सम्बन्ध सुधार गर्नु
होइन? मोदीजीको भिजिट गर्नु भयो मात्रै, इन्डियासँग भिजिट भयो, मोदीजीको भिजिट भयो, चीनको राष्ट्रपति आउनु होला एक दिन दुई दिनलाई, त्यो त्यसले मात्रै सबै कुरा सबै होइन कि दुईटा छिमेकीहरूसँग अलिकति बढी अहिले सम्बन्ध राम्रो हुने मात्रै लक्षणहरू हुन् हुन त जहिले पनि भएका हुन्छन्। बिचमा अलिअलि कहिले तलमाथि वेब एउटा भन्छ, समुद्रको वेब जस्तो तलमाथि त हुन्छ, जस्तो अब भारतसँग पनि भयो। अब अहिले चाहिँ एउटा नयाँ कुरा चाहिँ के भइरहेको, नयाँ पक्ष चाहिँ के भइरहेछ भने अब यो भजी शङ्का गर्ने भारतले पनि नेपाल चाहिँ चीनतिर ढल्कियो भन्ने, चीनले पनि अब भारतसँग ढल्कियो भन्ने बेला चाहिँ अलिकति अब कम भयो। अब किनभने अहिले सबैसँग साम्यता, सबैसँग नजिक हुने भएर विकास गर्ने, शान्ति कायम गर्ने, स्थायित्व कायम गर्ने, सबैको हितको लागि भन्ने चाहिँ एउटा धारणा बनाएको छ क्या यति बेला चाहिँ। पहिले चाहिँ एउटा ट्रेडिसनल परम्परादी स्रोतले आफ्नो त्यही एउटा पक्षमा लागेर अर्कोलाई उ गर्ने त्यो गर्ने भनौँ न चाइना कार्ड अथवा भारत कार्ड भन्ने, इन्डिया कार्ड भनिन्थ्यो नि, त्यस्तो भन्ने होइन कि। अब चाहिँ तिनै चीन, भारत, नेपाल सबै मिलेरै गर्नुपर्छ भन्ने खालको कुरा चाहिँ अहिले आएको छ। जस्तो भारत चीनको परराष्ट्र मन्त्रीले पनि अस्ति हाम्रो परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले जाँदाखेरि चीन, भारत, नेपाल तिनटै मिलेर अगाडि बढ्नुपर्छ भनेको छ। भनेपछि यो एउटा भावना आएको छ। अब त्यसलाई चाहिँ शङ्का, अब भारतले पनि अब चीनतिर ढल्क्यो, हामी चीनतिर ढल्केर मात्रै के गर्नु, भोलि बाँच्नै सक्दैनौँ। हामीले त चीनसँग पनि सम्बन्ध ठिकै राम्रै गर्नुपर्छ, छिमेकी हो। भारतसँग त झन् बढी झन् राम्रो सम्बन्ध हुनुपर्छ होइन? यो त वास्तविकता हो नि, रियालिटी त हो नि। अहिले उग्र नारा लाएर यहाँ त्यहाँ भारत विभाग भएर के हेर्नु, सबै कुरा त आखिरी भारतसँग धेरै कुरा त हाम्रो उतै छौँ नि। यो तपाईँले म्याप पल्टाउन सक्नुहुन्न त यसरी, उतातिर फर्काउन सक्नुहुन्छ र यो नेपालको म्यापलाई चाइनातिर फर्काए, दक्षिणतिर यसरी यो फर्काए चाहिँ उता पढ कि त त्यो गर्नु पर्यो। त्यो भने उतैको फेरि उतै मुखी हुन्छ फेरि होइन? यस्तो खालको अवस्था छ नेपालको। त्यस कारणले यो कुरा त त्यो भू राजनीतिलाई पनि राम्ररी बुझिदिनु पर्यो, जसले कमेन्ट गर्छ जसले गर्छ यो त्यसै इमोसनमा भावावेगमा आएर लेखेर यो गर त्यो गर, त्यो त हुँदैन नि त। अब अडानको नाम के त, अब सक्षमै भए पनि अहिलेको मुलुक अमेरिका त एक्लै हुन सक्दैन। अब यो अमेरिकाले त आफ्नो निर्णय गर्न सक्दैन नि, भनौँ न, ऊ अरूहरूसँग सम्बन्ध जोडेर बस्नुपर्छ। अहिलेको जमानामा त्यो सुपर पावर भएको भनेको मुलुक त, त्यस कारणले हामीहरूले अहिले मोदीजी के अरे ओलीजीले एकदम यहाँ एकदम जादुको छडीले सबै अब गर्नुहुन्छ भन्ने त मलाई लाग्दैन। तर उहाँले गर्नु अब यो नीतिहरू दुईटै छिमेकीसँग सम्बन्ध राम्रो बनाउने काममा अब लाग्नुपर्छ, सब हिजो पनि लागेकै थियो, अहिले अब अलि अझ लाग्नुपर्छ भन्ने मात्रै हो।
निरन्तरताको हिसाबमा पनि हेर्ने छ नि फेरि, अब भारतमा भलै चुनाव हुँदैछ, अब त्यहाँ के होला भन्न सकिनँ, तर दुवैतर्फ निरन्तर सम्बन्ध राम्रो बनाइराख्न र उताबाट सहयोग लिइरहनका लागि पनि हाम्रा पनि तत्परताहरू अझै के देख्नुपर्ने हो?
देख्नुपर्छ भोलि, अब त्यो त लोकतन्त्र हो, त्यहाँ भोलि चुनाव हुन्छ, 2019 चुनाव हुँदाखेरि मानिलिउँ मोदीजीको सरकार त्यहाँ बिजेपी आउन सकेन पावरमा, भोलि अर्कै आउला, अर्कै पार्टी त्यहाँको अपोजिसन पार्टी आउला, राहुल गान्धी आउला अथवा कोही आउला, त्योसँग पनि यस्तै सम्बन्ध हुनुपर्छ। भोलि त हाम्रो त्यही नै हो, जस्तो मोदीले आज ओली भने त कम्युनिस्टहरू हुन् नि, माओवादी युएमएल भनेको त, अघि त्योसँग यत्रो सम्पर्क बढाउन सक्छ भने भोलि अर्को सरकार आएपछि, हिजो पनि त्यही भएको थियो, खालि यहाँ 70 वर्ष इन्डियाको प्राइम मिनिस्टर आएनन्, किनकि आएनन् त्यो चाहिँ उनीहरूको कुरा हो, भनौँ न 70 वर्षमा मनमोहन 10 वर्ष भयो, एक दिन पनि आएनन् होइन? त्यो चाहिँ अब त्यस्तो ग्याप चाहिँ त्यो राम्रो होइन, यसरी सम्पर्क भइरहनु आइरहनु राम्रो हो। त्यस कारणले उहाँको जो सरकार भए पनि त्यसले भोलि नेपालसँग त्यस्तै डिल गर्नुपर्छ, हामीले पनि त्यहाँ जो सरकार आए पनि, अब हाम्रो धारणा बिजेपी आयो साह्रै हिन्दुत्व हिन्दू राष्ट्रवादी यो त्यहाँ भित्र त मन अर्को कुरा होला, तर सरकार भनेको त्योसँग डिल गर्नैपर्छ, रिलेसन त राख्नै पर्यो, निरन्तरता पनि चाहिन्छ, अनि चेन्ज पनि परिवर्तनका सन्दर्भमा नयाँपन पनि चाहिन्छ. कन्टिन्युटी त अब उहिलेदेखिको हिस्टोरिकल सभ्यता हिस्ट्री सुरु हुनुहुँदा पहिलेदेखिको सम्बन्ध एउटा भनौँ न सभ्यताको हिसाबले, धर्मको हिसाबले, संस्कृतिको हिसाबले, सबै किसिमले होइन हाम्रो एउटै हो. जस्तो अब उहाँले पनि त्यो धर्ममा त्यसो गर्नु हुन्छ, हामी पनि त्यो ईश्वर गर्न चार धाम जान्छौँ इन्डियामा, सबै यति गाँसिएको छ नि त. त्यो चाहिँ छँदैछ. तर के तत्परता कन्टिन्युटी भनेको त्यो पुरानो सम्बन्ध पनि चलाएर लानुपर्छ. र अर्को कुरा नयाँ अहिले सन्दर्भ जुन छ परिवर्तन, जस्तो मानसिकताको परिवर्तन, एटिच्युडलाई परिवर्तन गर्नुपऱ्यो. पुरानो मानसिकता अब यहाँ चाहिँ ब्रिटिसको पालादेखिको अथवा अहिलेसम्म चल्दै आएको भारतको नीति, मेरो चाहिँ यो चाहिँ स्फेयर अफ इन्फ्लुएन्स, मेरो एरिया हो यो, त्यसलाई चाहिँ प्रभाव क्षेत्र हो भन्ने त्यो दृष्टिकोणले मात्रै यहाँ चाहिँ को आयो को गयो चियो गरेर त्यसलाई चाहिँ भन्दा भन्ने त्यो नेपालले बढी अब चाहिँ तदरूपताका साथ यस्ता कुरामा सचेत हुनुपर्छ. कतिसम्म चाहिँ छिमेकीको चलखेल यहाँ हुन्छ, कतिसम्म त्यो कसरी त्यसलाई व्यवस्थापन गर्ने होइन, हुन्छ चलखेल त हुन्छ नि, खुला समाज भइसक्यो, जो उता चाइनिज पनि आउँछन्, इन्डियन पनि आउँछन्, अमेरिकन पनि, विश्वभरिका मान्छे आउँछन्, त्यस कारणले कसरी हामीले व्यवस्थापन गर्ने भन्दा एउटा चुस्त परराष्ट्र नीति, चुस्त सरकारको पोलिसीहरू नीतिहरू हुनु पर्यो. यहाँसम्म मात्रै हो है उसको कुरा चाहिँ, यहाँसम्म कसले काहीँ सल्लाह दिने सजेसन दिने भन्ने कुरा हुन्छ तपाईँहरू हामीले माग्यौँ भने जस्तो. तर अब हरेक कुरामा चाहिँ अब यहाँ सानसानो कुरामा पनि माइक्रो म्यानेजमेन्ट भन्थ्यो पहिले, सानो कुरामा पनि भारतले व्यवस्थापन गर्ने भन्दा पनि यहाँ मान्छेको आलोचना हो नि. अब सानो कुरामा उसले हात हाल्नु पनि हुँदैन, उसको भाइटल सेक्युरिटीको कुराहरूमा घात गर्यो उसका उसलाई भने, उसको आर्थिक उसमा हामीले गरेको कामहरूबाट उसलाई चित्त बुझेन भने उसले आफ्नो कुरा राख्न सक्छ. त्यसैले हाम्रा ठुल्ठुला छिमेकीहरूको चासोहरूलाई पनि हामीले बुझिदिनुपर्छ भनेर हामीले चुस्त परराष्ट्र नीति उत्ताउलो नभइकन, विरोधी धेरै नगरिकन, आक्रोशित नभइकन, शान्त कूटनीतिको आधारमा कुरा उठ्छन्, यस्ता समस्या उठ्छन्, त्यसलाई चाहिँ ठिक्क आत्मविश्वासका साथ राखेर भनेर समाधानतिर लाग्ने बाटोमा लाग्नुपर्छ. खालि नारावादी भएर राष्ट्रवादी भएर मात्रै उग्रेर मात्रै उफ्रेर मात्रै हुँदैन.
अन्तिममा यो अब ओलीज्यू भारतसँग एउटा एक किसिमको जुन सम्बन्ध सुधार गर्न सफल हुनुभयो, यसरी भारततर्फ ढल्किरहन भन्दा पनि अब चीनतर्फ पनि त्यतिकै सम्बन्ध सन्तुलनमा ल्याउन जरुरी छ, के गर्नु पर्दैछ?
अब उहाँ जानुहुन्छ, चीन जानुहुन्छ, अब उहाँले ढल्किनै सक्नुहुन्न भने नि कहाँ ढल्किनु. अब त्यो अलि एउटा ट्रान्जिट पोइन्ट एउटा खोल्दैमा के नि हुन्छ र, जतिसुकै पोइन्ट खोले पनि एउटा कुरा सम्झिनु होला, जियोग्राफी तपाईँको अघि नि मैले भने भू राजनीति भूगोलले तपाईँलाई त्यसै बनाइदिएछ. तपाईँले 20 चाइनासँग नाका खोले पनि ट्रान्जिट पोइन्ट उहाँबाट साङ्घाईबाट सामान भारतसँग ल्याउन सजिलो कि चिनसँग ल्याउन सजिलो, त्यत्रो यहाँ अब त्यो छ, त्यो त प्रकृतिले त्यस्तो बनाएको. त्यस कारणले 20% घट्न सक्ला हाम्रो भाषासँग आश्रित हुने कुरामा, तर अरू त बाँकी 75-80% उतैसँग हुन्छ. यो त हाम्रो यथार्थता हो नि, रियालिटी हो नि, यसलाई त बिर्सि पनि हुँदैन. अर्को कुरा, चिन हाम्रो छिमेकी मित्र हो, त्यसको सद्भावना सहयोग कोअपरेसन चाहिन्छ. उसले पनि भारतले पनि चिनको गतिविधि बढोस् नै भनेर भन्नु भएन, अब बढ्छ. रेल आएपछि मान्छे आउँछन्, टुरिस्ट आउँछन्, चिनका पनि आउँछन्, भारतका पनि आउँछन्, आउन्, तर उसको गतिविधि के हो यहाँ भित्र त्यो त हामीले पो हुनु पर्यो. इन्टरनल हाम्रो सरकार जुन छ, गृह जुन छ, हाम्रो परराष्ट्र नीति जुन छ, त्यसले पो मिलाउन सक्नु पर्यो, त्यसको समाधान गर्नु पर्यो. त्यस कारणले हामी नै बढी अब सचेत हुनुपर्छ, तदरूप हुनुपर्छ.
महत्वपूर्ण समयको लागि तपाईँलाई धेरै धन्यवाद.
हवस्, धन्यवाद.
उहाँ हुनुहुन्थ्यो परराष्ट्रविद लोकराज बराल. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 2 नेपाल भ्रमण, भ्रमणका क्रममा दुई देशबीच भएका सम्झौता र कार्यान्वयनका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ. भोलि बिहान 8:20 फरक विषयका साथ कार्यक्रममा फेरि उपस्थित हुनेछौ. आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी सशिन्द्र गौतमसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु. नमस्कार.